नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, आज छठ पर्वको विशेष दिन सूर्य उपासनाको पर्व छठ चार दिनसम्म मनाउने गरिन्छ। परम्परा अनुसार छठका दिन आज अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। आजको अन्तरसंवादमा हामी छठ पर्व केन्द्रित भएर संस्कृतिविद एवं इतिहासकार डाक्टर विश्वम्बर शर्मासँग कुराकानी गर्दैछौ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद।
आज छठ पर्वको विशेष दिन, खास गरी छठ पर्वको धार्मिक, पौराणिक र ऐतिहासिक पक्ष के कस्तो रहेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हजुर, यो छठ पर्व सूर्य देवताको आराधना गर्ने पर्वको रूपमा रहेको छ। हामीले हाम्रो पूर्वीय संस्कृतिमा सूर्यको आराधना गर्ने प्रचलन, ऋग्वेद मा सूर्य पूजा को चर्चा गर्ने क्रममा सूर्यको प्रार्थना गर्दै, हे जाज्वल्यमान सूर्यदेव, जब तिमी उषाको काखमा उदाउँछौ तब भक्तजनहरू गीत गाएर तिम्रो स्तुति गर्छन् भनेर ऋग्वेदको ऋषाले एक ठाउँमा व्यक्त गरेको छ। त्यसै गरी वेदहरूमा सूर्यलाई सम्पूर्ण सृष्टिको आत्मा भनिएको छ। गायत्री मन्त्रमा पनि सविताको नामले सूर्यको आध्यात्मिक शक्तिको वर्णनहरू भएको हुन्छ। हाम्रो मत्स्य पुराणले पनि आरोग्य भास्कर आदि छेद भनेर सूर्यबाट नै आरोग्यको उदय हुन्छ भनेर भनेको छ। यसरी हामी के देख्छौँ भनेर भन्दाखेरि, हाम्रा पुराणहरूले, हाम्रा वेदहरूले सूर्यको उपासना गर्ने, सूर्यबाट आरोग्यताको अपेक्षा गर्ने, हुन त सूर्य नै वास्तवमा शक्तिको मूलभूत केन्द्र हो, जहाँबाट ऊर्जाको प्राप्ति हुन्छ र सम्पूर्ण जीवलाई बिना सूर्यको परिकल्पना गर्न सकिँदैन। त्यसैले सूर्यको पूजा पूर्वमा मात्रै होइन, पश्चिमा मुलुकहरूले पनि अपोलोको पूजा गर्ने परम्परा प्राचीन कालदेखि नै रहेको देखिन्छ। र यहाँ पनि हाम्रो वेद ग्रन्थहरूले, पुराणहरूले सबैले सूर्यलाई शक्तिको केन्द्र मानेका छन्, निरोगिताको केन्द्र मानेका छन्, आरोग्यताको केन्द्र मानेका छन् र उनकै कृपाबाट संसारको सृष्टि र संरक्षण हुन्छ भन्ने कुरालाई स्वीकारेका छन्। त्यसैले हामीले यो छठ पर्वलाई, यो षष्ठी पर्व वास्तवमा प्रकृतिको पूजा, प्रकृति पूजकहरूको एउटा ठुलो पर्वको रूपमा चाहिँ रहेको भन्ने कुरालाई हामी महसुस गर्छौँ। यो ऋग्वेद र सूर्य पुराणहरूमा मात्रै सूर्यको पूजाको चलन होइन, यो द्वापर युगको मा पनि यसको चर्चाहरू छ। त्यसै गरी सूर्य उपासनामा पद्म पुराणमा पनि यसको चर्चाहरू गरिएको छ। द्वापर युगको महाभारत कालमा अज्ञातवासको बेला द्रौपदीले सूर्यको आराधना गर्दै षष्ठी व्रत गरेको पनि उल्लेख छ। यसै गरी अथर्व वेदमा पनि सूर्यलाई ब्रह्मको रूपमा मानिएको छ। हामीले प्राय के देख्छौँ भनेर भन्दाखेरि, अत्री ऋषि कि पत्नी अनसुइयाले आफ्नो पतिको सम्पूर्ण आरोग्यताको लागि जलाशयमा पुरै माने श्वास लिने ठाउँ, टाउको भन्दा माथि पुरै जलमा रात्रि बिचाएर आफ्नो पतिको आरोग्यताको लागि व्रत गरेको अवस्था देखिन्छ। यसरी जलाशयमा प्रवेश गरेर सूर्यको आराधना गरेर सूर्यलाई भक्तिभावले पूजन गरेर यो छठ पर्वको आराधना गरेको प्राचीन वैदिक कालदेखि द्वापर युगको समयदेखि नै यो पूजा गर्दै आइरहेको प्रचलन छ र अहिले पनि प्रशस्त रूपमा यो छठ पर्वको पूजा भइरहेको देखिन्छ।
यहाँले धार्मिक पौराणिक पक्षलाई केलाउनु भयो, अब यो छठ पर्वको व्रत र पूजा विधिको मान्यता बारे बताइदिनुहोस्। खास गरी अब चार दिनसम्म छुट्टा छुट्टै तरिकाबाट पूजा आजा गर्ने पनि गरिन्छ, यस्तै व्रतको प्रभावले अभाव नहुने तथा पारिवारिक सुख र कल्याण हुने विगतदेखि नै जनविश्वास रहिआएको छ, यो सन्दर्भमा अति नै संक्षिप्तमा बताइदिनुहोस् न।
मुख्यत यो चार दिनको पर्व हो, हामी यो जुन भाइटिका भन्छौ त्यो भाइटिका भाइ दुईजको दिन गोवर्धन पूजा हुन्छ। गोवर्धन पूजामा गोधन कुट्ने चलनहरू छ र त्यो गोधन कुट्ने दिनपछि यो पर्वको प्रारम्भ हुन्छ। त्यहाँ गोधन कुट्ने भन्छन्, गोधन कुटिसकेपछि यो पर्वको प्रारम्भ सुरुवात हुन्छ। त्यो बेलादेखि नै यो पर्वको घरहरू लिपपोत गर्ने, सफा सुग्घर गर्ने, चोखो भाँडोहरूको प्रयोग गर्ने, अझ सकेसम्म यो बाँसले बुनेका भाँडाहरू, यो ढक्की सुप्ली छैटीहरूको प्रयोगहरू गर्ने त्यहाँबाट प्रारम्भ हुन्छ भने अब दोस्रो दिन त्यो खरना हुन्छ, अनि त्यसपछि नहाए खाए हुन्छ। नहाए खाएको दिन चाहिँ दोस्रो दिन अब यो ठाउँ ठाउँ अनुसार आफ्नो किसिमका प्राकृतिकहरू छन्, तर तोरीको साग होइन, यो रहरको दाल पकाउने, यो मुसुरोको दालहरू नखाने, रहरको दाल पकाउने, रहरको दाल खाने, अनि चोखो मिठो गरेर खाने, नहाए खाए गरेर चाहिँ नि पुरै एकदमै सफा सुग्घर भएर अनि त्यो तोरीको साग, लौकाको तरकारी आदि पकाएर चाहिँ नि त्यो दिन खाने, त्यसलाई नहाए खाए भन्छन् गोवर्धन पछिको दिन। त्यसपछि खरना भन्छन्, दिनभरि भोको बस्ने अनि पानी पनि नखाने र साँझमा हिजो बितेको छ त्यो खिर पुडी पकाउने र सन्ध्या त्यो चारेर देवतालाई आराधना गरेर जुन कामको लागि व्रत बसिएको हो, जुन जुन मनोकामना र अपेक्षाहरू छन् त्यसलाई चाहिँ सम्झिँदै त्यो केराको पातमा खिर पुडी चढाएर पूजा अर्चना गरेर धूप अगरबत्तीहरू सबै गरेर दियो बालेर सम्पूर्ण कुरालाई त्यो पूजा गरेर अनि खेरि व्रतालुले त्यसलाई गर्छन् र साँझमा त्यही अनिलो खिर र पुडी खाएर फेरि रातभरि आज व्रत बस्छन् र दिनभरि अब साँझ नहुन्जेलसम्म त्यो हुन्छ। त्यही अनुसारका पकवानहरू पनि पाक्छन्। अब सकेसम्म साठी धान भन्ने एउटा हुन्छ, जसलाई गबडी पनि भन्छन्, यहाँ त्यो पेटभित्रै धान बाहिरका बाला निस्किँदैन, त्यसको पेटभित्रै त्यो फल्छ, त्यो साठी धान भन्छन् एक किसिमको। त्यसको चामल लाई ठेकुवा पकाउनमा प्रयोग गरिन्छ, यदि त्यो धेरै पाइएन भने अर्को गहुँको पिठोहरूमा पनि त्यो साठी धानको चामललाई मिसाइन्छ र त्यसरी चाहिँ यो ठेकुवा पकाइन्छ। अनि केरा हुन्छ, अनि प्रकृतिभित्र पाएका निबुवा भए, उखु भयो, अदुवा भयो, सुथिनी भयो, यी चिजहरूलाई चाहिँ प्रसादको रूपमा बनाएर अनि हरेक आफ्ना सन्तानहरूको दीर्घायु, सुस्वास्थ्य, आरोग्यताका निमित्त कल्याणका लागि भनेर पनि ती सबैको नाममा छुट्टा छुट्टै किसिमका माटोको कटिया भन्छ यो, त्यसमा चाहिँ भाँडोमा राखेर सुतुलीमा राखेर उनीहरूको नाउँमा छुट्टा छुट्टै अर्घको व्यवस्था गरिन्छ र यो पर्वमा अस्ताउँदो सूर्यबाट प्रारम्भ हुन्छ व्रत। नदी सरोवरहरूमा, तलाउहरूमा, नदीका किनारहरूमा सबै व्रतालुहरूले श्रद्धापूर्वक घाटहरू सफा गर्ने, त्यहाँ जमा हुने, त्यहाँ पूजा अर्चना गर्ने, श्रृङ्गार पटारहरू सबै गर्ने र सजाउने र साँझमा त्यहाँ अर्घ दिइसकेपछि, अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि कोही नदी घाटमै बस्छन्, कोही घरमा कोसी गर्नेहरू आउँछन्, उखुका ती हात्ती पूजा गर्ने चलन हुन्छ, त्यो हात्तीलाई सजाएर माटोका हात्तीहरू बनाइएको हुन्छ, त्यहाँ विधि विधान अनुसार चाहिँ पूजा अर्चनाहरू हुन्छ र भोलिपल्ट सूर्य उदाइसकेपछि फेरि तिनै घाटहरूमा गएर तिनै बनाइएका प्रसादहरूलाई अर्पण गर्दै यो पर्वको करिब करिब विदा हुन्छ। त्यहाँबाट अन्त हुन्छ। यसरी हामी के देख्छौँ भनेर भन्दाखेरि यो छठ पर्व सूर्य आराधनाको पर्व हो र सूर्यलाई अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रारम्भ भएको पर्व भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर समापन भएको देखिन्छ।
छठ पर्वलाई अब कृषि प्रदर्शनीको पर्व पनि भन्ने गरिन्छ, त्यसै गरी प्रकृतिको पूजाको सन्दर्भलाई त यहाँले यसअघि नै कुराकानीको क्रममा जोडिसक्नु भएको छ। त्यस्तै अहिंसा, सामाजिक र राष्ट्रिय एकताको पर्वका रूपमा पनि लिने गरिन्छ। यसका अलावा महिला सशक्तिकरणको पर्वका रूपमा पनि छठ पर्वलाई हेर्ने गरिन्छ। किन यसरी विभिन्न दृष्टिकोणबाट छठ पर्वलाई हेर्ने गरिएको हो, संक्षिप्तमा बताइदिनुहोस् न।
मुख्य कुरो के हो भने यो सामाजिक सद्भावको पर्व हो भनेर हामीले किन भन्छौँ भनेर भन्दाखेरि यो धार्मिक सद्भावको पर्व हो, सामाजिक सद्भावको पर्व हो। किनभने यहाँनिर त्यो छठघाटमा तपाईँलाई यहाँ कुनै जाति भेद हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरो के हुन्छ भने त्यो छठघाटमा हामी अहिले त यता गाउँतिर हेर्छौँ नि, यो तल्लो जाति, यो ठुलो जाति, यो निकै सम्पन्न परिवार, यो विपन्न परिवार भनेर हामी आर्थिक रूपमा, सामाजिक रूपमा विभेद भएका परिवारहरूको बारेमा गर्छौँ। तर छठ व्रतको दिन त्यो छठ घाटमा पूजा गर्न जाने क्रममा कसैको जिउले कोही कुनै कसैको प्रसाद छुइँदैन, कसैको बस्ने थलोमा कुनै देवताको रूप फरक हुँदैन। आफआफ्नो कुडीमा बसे पनि सबैले पूजा गर्ने घाटमा कसैको पानी छुइँदैन, कसैको प्रसाद छुइँदैन, कसैको जिउ कसैसँग छुइँदैन। यहाँनिर चाहे त्यो डुम परिवार होस्, चाहे त्यो सार्की परिवार होस्, चाहे त्यो दमाई कामी परिवार होस्, होइन, जुन हामी यहाँ दुसात तमार भन्छौँ, त्यसको त्यो सबैको प्रसाद त्यही घाटमा त्यही एउटै पण्डाल मुनि सबै बसेका हुन्छन्, सबैको हुन्छ। र प्रसाद बाँड्ने क्रममा त्यो जब बिहानको सूर्य उदय हुन्छ र त्यसपछि हिँडिन्छ, त्यसपछि त्यो जुन छोरी बेटीहरू जसको पुत्र लाभको कामना गर्छन् उनीहरू त्यहाँ उभिएका हुन्छन्, यो आफ्नो आँचल अगाडि बढाएर खुइँचा थाप्दै भन्छन्। त्यो खोइचा थाप्दा जसले प्रसाद हाले पनि त्यो प्रसादलाई उनीहरूले चाहिँ शिरोधारे गर्छन् र त्यो खोइचामा थाप्छन् र त्यो खाएपछि सन्तान लाभ हुन्छ भन्ने, सन्तानको निरोगिताको लागि हुन्छ, परिवारको निरोगिताको लागि भन्ने हुन्छ। त्यहाँनिर कसैले कसैलाई भेदभाव गर्दैन, यो तल्लो जातको प्रसादी हो, यो ठुलो जातको प्रसादी हो भनिँदैन। त्यसैले हामीले के बुझ्छौँ भनेर भन्दाखेरि यो पर्वमा कुनै भेदभाव नहुने हुनाले यो सामाजिक सद्भावको पर्व हो, यहाँ सबै मानिस एक हुन्छन्। यो कृषि उत्पादन महत्त्वको पर्व हो भन्ने कुरा त मैले अघि नै चर्चा गरेँ। हाम्रो बारी झारीमा भएका अदुवा, उखु, केरा, निबुवा, यी प्रसादहरू, सुथनी, अघि साक्षी धानबाट बनाएको सामग्री, यो हाम्रो लागि प्रसादका मुख्य स्रोतहरू हुन्। त्यसैले अर्कोतर्फ यसलाई हामीले किन सद्भावको पर्व भन्यौँ, धार्मिक सद्भावको पर्व भन्यौँ भनेर भन्दाखेरि हामी जसलाई सबैभन्दा तल्लो जाति भन्छौँ डुम, त्यो डुमले बनाएको छैटी, त्यो डुमले बनाएको सुपली नै यो छठ पर्वको सामग्री राख्ने मुख्य माने भाँडो हुन्छ। त्यसैले समाजमा सबैको आवश्यकता पर्छ, सबैलाई लिएर हिँड्नुपर्छ। यो एउटा काम गर्ने आफ्नो कर्मको विभाजन हो, त्यसको निमित्त कुनै समाजमा भेदभाव हुनु हुँदैन भन्ने पर्वलाई यो हामीले यसलाई चाहिँ लिएका छौँ। र यो श्रमको कदर गर्ने पर्वको रूपमा पनि यसलाई अलिकति हामीले स्वीकार्दा हुन्छ, किनभने यो जुन सामग्री हामी ठेकुवा पकाउँछौँ, खजुरी पकाउँछौँ, त्यसलाई बनाउने जुन साँचा हुन्छ, फ्रेम हुन्छ, त्यो पनि लोहारहरूले बडा बुट्टेदार ढङ्गले बनाएका साँचाहरू हुन्छन्। त्यसमा हाम्रा चेलीबेटीहरूले, छोरीहरूले, घरमा सघाउनेहरूले त्यो मुछेका पिठोहरूलाई बुट्टा बुट्टाहरू बनाइन्छ। त्यो प्रत्येक माने प्रसादका ठेकुवाहरूमा कहीँ न कहीँ कलात्मक आकृतिहरू आउँछन् र यो कलात्मक आकृतिहरू महिलाहरूको श्रमको प्रस्तुति पनि हो। त्यसैले यो पर्वलाई हामी कहीँ न कहीँ सामाजिक सद्भावको पर्व, धार्मिक सद्भावको पर्व, कृषि उत्पादनको महत्त्वको पर्व, श्रमको कदर गर्ने पर्व को रूपमा पनि लिने गर्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले छठ पर्व केन्द्रित भएर संस्कृतिविद एवं इतिहासकार डाक्टर विश्वम्बर शर्मासँग कुराकानी गरिरहेका छौं। हुन्छ डाक्टर साहब, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। जस्तो अब छठ पर्वमा सूर्यको उपासना गर्दै गीत गाउने प्रचलन पनि रहिआएको छ, यसरी गाइने गीतमा समेत आफ्नै किसिमको मौलिकता रहेको पाइन्छ। छठ पर्व र यससँग सम्बन्धित मौलिक गीतको के कस्तो साइनो रहेको छ?
यो मुख्य के हुन्छ भनेर भन्दाखेरि, यो गीतहरू ठ्याक्कै छठसँग जोडिएर गाइन्छ। जस्तै तेह्र बाजे फरले गहुँदसे ओबे सुगा मडराए, मारबौरे सुगबाद धनुषसे सुगा गिरे मडराए भन्ने एउटा गीतहरू छ। अब त्यो गीतहरू अब केला छठ पर्वको लागि भनेर सुरक्षित राखिरहेको ठाउँमा सुगा आएर जुठो पारिदिन्छ। त्यो त सुगा त्यो जुठो नपारो, यो मेरो व्रतको लागि पर्वको लागि सुरक्षित गरेको ठाउँ हो, म तँलाई मारौँला होइन, यसरी चाहिँ सुगालाई चाहिँ धपाउने किसिमको गीतहरू हुन्छ। त्यो माने हरेक चिजलाई जुठो नगरा, यसलाई चोखो राख भन्ने किसिमबाट गाएका गीतहरू हुन्छन्। त्यसै गरी राति सूर्यको आराधना गर्दा सूर्य ढिलो हुन थाल्छन् उदाउने बेलामा। अब हामी देख्छौँ यो कार्तिकको अन्तिम अवस्था छ, सूर्य उदाउँदा अलिकति टाइम लाग्छ। अब यो भोका भएका केलीबेटीहरू कुन बेला सूर्य उदाउला र अर्घ दिएर घरतिर लागौँला केही खाउँला भन्ने सोचहरू पनि हुन्छ मनमा। केटाकेटीहरू पनि चाँडो सूर्य उदाओस् भन्ने सोचमा हुन्छन्। त्यसैले उग उग हे सुरुज देव भनेर सूर्यको आराधना गर्ने भाषामा, मैथिली भाषामा मैथिली भाषीहरूले मैथिली भाषामा आराधना गर्छन्, भोजपुरी भाषीहरूले भोजपुरी भाषामा आराधना गर्छन्, त्यसै गरी मगही भाषीहरूले मगही भाषामा आराधना गर्छन्, अवधि भाषीहरूले अवधि भाषामा आराधना गर्छन्। यो सूर्य पूजाको यो छठ पर्वको विशेष गरेर गङ्गा तटबाट प्रारम्भ भएको हुनाले यसमा भोजपुरी र मैथिली अवधिहरूको बढी प्रभाव छ, मगहीहरूको बढी प्रभाव छ र त्यतातिरका गीतहरू प्राय अब यो छोरा मान्छेले दिदी बहिनीहरूको आफ्नो श्रीमतीहरूको आमाहरूको जुन पूजा गर्ने सामग्रीहरू हुन्छन्, अब त्यो बहङ्गी लचकत जाए भनेर एउटा गीत छ, तपाईँले सुन्नुभयो होला। यो बहङ्गी भनेको काँधमा बोकेर भार भनिन्थ्यो पहिले, त्यो भारलाई बहङ्गी पनि भन्छन्। त्यो छोरा मान्छेहरूले लोग्नेहरूले बोकेर किनारसम्म लगिदिन्छन्, दुईवटा दुई साइडतिर ढक्की राखेर खर्पन जसरी उपत्यकामा खर्पन बोकेर हिँड्छन्, त्यसै गरी यहाँ खर्पन त भनिँदैन, यसलाई बहङ्गी र ऊ भनिन्छ। त्यो सामग्रीहरूलाई बोकेर घाटसम्म पुर्याइदिने, अनि त्यसै गरी श्रीमतीले लाउन मलाई सघाइदेऊ भनेर लोग्नेलाई दाजुभाइहरूलाई त्यो लङ्गी लत्तकत्ते जाए भनेर पनि गीतहरू गाएर गीत र परिवारसँगको सम्बन्ध, गीत र घाटसँगको सम्बन्ध, गीत र त्यो चढाउने सामग्रीहरूको सम्बन्ध, अनि त्यसै गरी त्यो ठेकुवा बनाउँदा त्यो सामूहिक रूपमा पकाउँदा सबै चेलीबेटीहरू बसेर गाउने गीतहरूले सामूहिकताको आत्मीयताको हार्दिकताको सम्बन्धलाई पनि विकास गर्छ, एकले अर्कालाई सघाउने कामहरू गर्छन्। यसै गरी जसको घरमा पूजा हुँदैन उहाँहरू छिमेकीको घरहरूमा पूजा हुन्छ भने त्यहाँ जानुहुन्छ, त्यहाँ धुपहरू भइरहेको ठाउँमा धुप हाल्नुहुन्छ, पूजा गर्नुहुन्छ, प्रसाद खानुहुन्छ, आउनुहुन्छ। यसरी हामी समग्रमा के देख्छौँ भने त्यो गीत र व्रतालुको बिचको सम्बन्ध छ, गीत र सामाजिकताको बिचको सम्बन्ध छ, गीतले हार्दिकता र पूजासँगलाई सम्बन्ध राख्दछ। यसरी हामी यो छठ पर्वमा कहीँ न कहीँ सबैको एक अर्काको नजदिक रहेको भावनाको प्रतिनिधित्व गर्छ भन्ने मलाई लागिरहेको।
यो विगतमा छठ पर्व हालका मध्य प्रदेशका जिल्लामा बढी केन्द्रित थियो, तर पछिल्लो दशक छठ पर्व तराई पहाड र हिमाल जोड्ने एउटा सामाजिक सेतुको रूपमा पनि स्थापित भएको छ। यति मात्र नभई अन्तर्राष्ट्रिय समुदायसम्म पनि अहिले छठ पर्व मनाउन थालिएको छ। यस हिसाबले छठ पर्वले व्यापकता पाउँदै गएको हो कि होइन यसलाई भनिदिनुहोस्। त्यसै गरी यो सूर्यको उपासना गरिने छठ पर्वको महत्व यस अर्थमा पनि बढ्दै गएको जस्तो देखिन्छ कि अहिले विश्वभर जलवायु परिवर्तन तापक्रम वृद्धि लगायतले जीव जन्तुको अस्तित्व नै संकटमा परेको भनेर विश्वव्यापी चिन्ता र चासो पनि व्यक्त भइरहेका बेलामा हामीले जसरी प्रकृति र सूर्यको पूजा गरेर प्रकृतिको संरक्षणमा जोड़ दिएका छौं, यी विविध सन्दर्भले गर्दाखेरि यसको व्यापकता र मौलिकता बढ्दै गएको भन्न सकियो कि सकिएन? अब
यसलाई त्यसरी नै भन्ने त ठाउँ नै रहेन। मुख्य त के हो भनेर भन्दाखेरि, यो मैले अघि नै चर्चा गरे, यो गंगा तटबाट प्रारम्भ भएको यो पर्वहरू नितान्त रूपमा भारतको उत्तरी भारतबाट यो पर्वहरूको विकास भएको छ र बिस्तारै संसार अब एउटा ग्लोबमा होइन एक ठाउँमा नजिक हुँदै आइरहेको छ, संसार बडो नजिक भइसकेको छ। अब चेलीबेटीहरू एकअर्का ठाउँ एक ठाउँबाट अर्को ठाउँमा विवाह शादीहरू भएर जाने गर्छन् आउने गर्छन्, एक ठाउँको संस्कृति अर्को ठाउँमा पुग्छ, अर्को ठाउँको संस्कृति अर्को ठाउँमा पुग्छ, एक घरका रहनसहन एक घरका खानपिन त्यो अर्को ठाउँमा पुग्छ, भाषा पुग्छ संस्कृति पुग्छ, त्यही क्रममा यो पनि निरन्तर बढ्दै गएको हो। र हामीले के देख्यौँ भने कालान्तरमा पश्चिम यो दक्षिणबाट उत्तरतर्फ भनौँ तराईबाट पहाडतर्फ क्रमशः बसाई सर्ने क्रमहरू पनि भए, पहिले पहाडबाट तराई सरे अनि तराईमा का संस्कृतिहरूलाई आफूसँग आत्मसात गरे, तराईको संस्कृतिलाई उनीहरूले नजिकबाट बुझे, उनका पिढी दर पिढी कयौँको त सातौँ आठौँ नौ दसौँ पिँढीहरू पनि छ। अब ती पिँढीहरू क्रमशः पुनः उता मास्तिर उपत्यकाहरूतर्फ जान थाले, कतिपय पोखरा गए, कतिपय बन्द व्यापार व्यवसायको कारणले गए, अब जो जहाँ गयो त्यही बस्यो, उसका आफ्ना संस्कृतिहरू आफ्ना परम्पराहरू भनिन्छ मान्छेलाई चिन्न, उनीहरूको संस्कृति सांस्कृतिक व्यवहार उनीहरूले घरमा गरिरहेको धार्मिक क्रियाकलापहरूलाई विश्लेषण गर्दा ऊ कुन सभ्यताबाट हुर्केको हो भन्ने कुरालाई इङ्गित गर्छ। त्यसैले यो पर्वहरू मनाउँदै जाँदा यो पर्वहरूको अलिकति प्रभाव पनि अर्को समुदायहरूमा परेको छ र क्रमशः एउटै वैदिक संस्कृतिभित्रबाट हुर्केकाहरू जसले एउटै हिन्दू संस्कृतिलाई स्वीकार गर्छन् वैदिक संस्कृतिलाई स्वीकार गर्छन् उनीहरूको बिचमा यो फैलिनु त्यति धेरै आश्चर्यको कुरो होइन, मात्रै अब सहजताको कुरो हो। हिजोको दिनमा उपत्यकाहरूतिर यसरी तलाब सजाउने गर्ने कामहरू कम हुन्थे, पछि यताका बासिन्दाहरू उता गएर बस्दै गए। मलाई लाग्छ अहिले त उपत्यकाभित्र तराईबाट गएका मान्छेहरूको संख्या नै 20% भन्दा बढी छ, 25% भन्दा बढी छ। यसरी अब पहाड र तराईको बीचको समन्वयताले पनि यसलाई अझ काम गर्छ, यी धार्मिक संस्कृतिहरूले मान्छेलाई जोड्ने काम गर्छ, फोड्ने काम गर्दैन, त्यसैले यो चाहिँ राम्रो पक्ष। र अर्को कुरो हजुरले झिक्नुभयो, बडा मिठो कुरो झिक्नुभयो, अहिले यो ग्लोबल वार्मिङको कुराहरू चलिरहेको छ संसारमा, हामी प्रकृति पूजकहरूले जहिले पनि प्रकृतिलाई प्राथमिकता दिन्छौँ, यदि बाँच्नु छ भने प्रकृतिलाई बचाएर राख, हरेक चिजको हाम्रो महत्त्व छ जीवनमा, हामीले खाने हरेक चिजको महत्त्व छ, हरेक वस्तु जुन प्रकृतिले उत्पादन गर्छ त्यसको हरेक ठाउँमा आफ्नै महत्त्व छ, जडीबुटीहरू छन् खानपान छन्, अझ पूर्वीय संस्कृतिका मान्छेहरूले खाने जुन खाना हो त्यो त यति सन्तुलित छ, अहिले आएर मान्छेहरूले बुझ्दैछन् कि हाम्रा पूर्वजहरूले खाना खाँदा दाल भात तरकारी त्यसमा अलिकति अचार त्यसमा चाहिँ हरियो सागसब्जी त्यसमा चाहिँ हरिया काँक्रा मुला आदि किन खान्थे भनेर भन्दाखेरि त्यो त सन्तुलित आहार रहेछ र ती सम्पूर्ण कुरा प्रकृतिभित्र छ। यो पर्वले प्रकृतिभित्र रहेका सम्पूर्ण कुराको संरक्षण गर भन्छ।
डाक्टर साहब, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, मैले अन्तमा यहाँलाई के सोध्न चाहे भने यो छठ पर्वलाई सहकारी र अहिंसाको भाव बोक्ने एउटा पर्वको हिसाबले पनि हेरिन्छ, यो सन्दर्भमा थोरै भनिदिनुहोस्। त्यसै गरी अब यो हाम्रो यो बहुसांस्कृतिक जुन मुलुक छ यस यो पर्वलाई अझै व्यापकता दिन के गर्नु पर्ला, यो दुईवटा सन्दर्भमा भनिदिनु होला, किनभने हामीसँग 2 मिनट मात्रै समय बाँकी छ।
यो पर्व बडो हार्दिकताको पर्व हो, यो सुनिद्ध पर्व पनि हो सफा सुगरको लागि। हामीले प्राय यो पर्वको शुभारम्भ हुने बेलादेखि नै के देख्छौँ भनेर भन्दाखेरि हाम्रो जीवनको लागि पानी त्यत्तिकै महत्त्वपूर्ण छ, सूर्य त्यत्तिकै महत्त्वपूर्ण छ, यसको संरक्षण गरेनौ प्रकृतिको संरक्षण गरेनौ भने हाम्रो जीवनै बाँच्न सक्दैन, हामी समाप्त हुन्छौँ भन्ने कुराको पहिलो सङ्केत हो। किनभने यो नदी नाला सफा हुन्छ, यो बर्सातहरूले बाढी पहिरोले सबै भत्ताभुङ्ग भएका ठाउँहरू फेरि घाट बनाउने, धार बनाउने, पानीका स्रोतहरूलाई सफा गर्ने, संरक्षण गर्ने, यी आदि कुराहरूले के सङ्केत गरिरहेका छन् भने यदि आउने भविष्य सुरक्षित राख्ने हो भने हामीले प्रकृतिलाई संरक्षित गरेर राख्नुपर्छ, हामीले यो अहिंसामा जानुपर्छ, प्रकृतिको तर्फ फर्किनुपर्छ। उही रुसोले भनेको छ नि, टर्न ब्याक टु नेचर भनेर, भन्दा प्रकृतिमा फर्किन सकिएन, प्रकृतिसँग एकाकार हुन सकिएन भने बाँकी बाह्य कुराहरूले जीवन त्यति धान्न सक्दैन। त्यसैले यो बडो अहिंसा, सामाजिक सद्भाव, धार्मिक सद्भाव, प्रकृति प्रेम आदिको रूपमा यो पर्वलाई लिँदा यसलाई बुझ्दाखेरि राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद रेडियो नेपाल परिवारलाई र यहाँलाई पनि। हवस्,
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले छठ पर्व केन्द्रित भएर संस्कृतिविद एवं इतिहासकार डाक्टर विश्वम्बर शर्मासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।